को दाबी अब असारे विकास गर्नेलाई कारवाही गरिने।
टिकापुर घटनाका बन्दीलाई 10 दिनभित्र रिहाई गर्नुपर्ने थरवार थारवान सङ्घर्ष समितिको माग। मुद्दा फिर्ता लिने सरकारी तयारीलाई धरापमा पार्न खोजिएको आरोप।
र लाइसेन्सका लागि खोलिएको आवेदनको समय सारेपछि महाकाली अञ्चल यातायात कार्यालयमा तोडफोड। कार्तिक 5 गतेदेखि धनगढीमा नेपाल भारत पर्यटन मेला हुने।
होइन तिम्रो घरमा जहिले आँखा लाए नि
टल्केकै हुन्छ त।
लाउँछौ के?
आँखा लाउने काममा अगाडि भएर केही हुँदैन कान्छा। कन्साइनरलाई पेन्ट्स लगाउन तिम्रो घरमा पनि जहिले चम्किन्छ।
दसैँ तिहारको अवसरमा विशेष छुटका साथमा कन्साई नेरोल्याक पेन्ट्स लगाऊ, घर चम्काऊ।
विशेषताहरू: जापानिज प्रविधिद्वारा उत्पादित उच्च कोटीको लग्जरी पेन्ट्स,
स्क्र्याच प्रतिरोधी र सजिलै धुन सकिने,
लिड फ्री वातावरण मैत्री पेन्ट, VOC मुक्त गन्धरहित,
र अरू पेन्ट्सको तुलनामा कभरेज ज्यादा भएको। विस्तृत जानकारीका लागि
दिनेश इन्टरप्राइजेस प्राइभेट लिमिटेड, धनगढी 2 चौराहा, सम्पर्क नम्बर 091-524-592 र मोबाइल 98-48-63-09-96।
आज खाना खाँदा पनि खाँदिन, पकाउँदा पनि पकाउँदिन।
के भयो फेरि तिमीलाई? किन रन्थनी राख्यो? खाना पाक्यो?
पाक्छ खाना। बिहानदेखि केलाउन थाल्यो, साँझ पर्छ। यस्तो पनि चामल हुन्छ?
कस्तो चाहिँ हुन्छ चामल? यस्तै त हुन्छ नि।
चामल भनेको त सात्विक रेशम मसिनो चामल जस्तो हुन्छ। खै ल्याउनु पैसा, म आफै गएर लिएर आउँछु। पकाउन पनि सजिलो, खाना पनि मिठो। धनगढीमै उत्पादित सात्विक रेशम मसिनो चामल, उत्पादक ठाकुर एग्रो इन्डस्ट्रिज, बोराडाणी, धनगढी। 091-523-224 र 525-224।
आजको खबर अब विस्तारमा। खबरको सुरुवात गरौं एउटा रमाइलो प्रसंगबाट, जसबाट जनताले विकासको धेरै आशा गरेका हुन्छन्। उनको प्रगति प्रतिवेदन, उनीहरूले गरेको समीक्षामा हाँसो लाग्ने गरी त्रुटि रह्यो भने खप्की त खानुपर्ला। यसपालि पनि प्रदेश नम्बर 7 स्तरीय गोष्ठीमा धेरै LDO र कार्यकारी अधिकृतहरूले स्थानीय विकास मन्त्रीको यस्तै खप्की खाएका छन्। आर्थिक वर्ष 2072-73 स्थानीय निकायहरूले गरेको प्रगति समीक्षा गोष्ठीमा LDO र कार्यकारी अधिकृतहरूले खप्की खाएका हुन्। आइतबारबाट धनगढीमा क्षेत्रीय गोष्ठी सुरु भएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा शुरू भएको गोष्ठीमा सुदूरपश्चिमका 9 जिल्लाका स्थानीय विकास अधिकारीहरू, नगरपालिकाका कार्यकारी अधिकृतहरू तथा इन्जिनियरहरू सहभागी छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको प्रमुख आतिथ्यमा शुरू भएको गोष्ठी सोमबारसम्म चल्नेछ। वार्षिक प्रगति प्रतिवेदन तयार पार्न लापरवाही गरेपछि सुदूरपश्चिमका विभिन्न स्थानीय निकायका अधिकारीहरूले मन्त्रीको हप्की खानुपरेको हो। विधिको पालनाका लागि पार्टीभित्रै कडा स्वभावका संघीय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेले वार्षिक प्रगति प्रतिवेदन बनाउन लापरवाही गर्ने कार्यकारी अधिकृत तथा स्थानीय विकास अधिकारीहरूलाई बेसरी हप्काएका हुन्। सुनौ यस सम्बन्धी यो रिपोर्ट। आइतबारबाट सुरु भएको प्रदेश नम्बर 7 स्तरीय वार्षिक समीक्षा गोष्ठीमा लापरवाहीपूर्ण ढंगले प्रगति प्रतिवेदन पेश गर्ने स्थानीय निकायका प्रमुखहरूले मन्त्रीको खप्की खानु परेको हो। यसअघि नै प्रष्ट रूपमा प्रतिवेदन तयार पारी पेश गर्न पटक पटक ताकेता गर्दा समेत अन्य कर्मचारीले तयार पारेको प्रतिवेदन अध्ययन नै नगरी प्रस्तुत गरेपछि दिपायल सिलगढी नगरपालिका डोटीका कार्यकारी अधिकृत रामबहादुर शाहीले मन्त्रीबाट यसरी खप्की खानु पर्यो।
यो कुरा त मैले बुझेँ, तपाईँ आफूले गर्नु भएन, अरूलाई लगाउनु भयो, तर योजना सम्पन्न गर्ने बेलामा तपाईँले बिदा लिनुभएको त होइन, तपाईँ आफै गरेको भए भएर तपाईँलाई अलिक थाहा हुनुपर्ने, तपाईँ कैयौँ विषयवस्तु थाहा नभएको भएर अल्मरिनु भयो, किन यसो भयो?
होइन, योजना त अब आफैले नगर अर्कोले गर्दैन र छोटो अवधि अध्ययन गरे हुनाले अल्मल भएको, अरू यसमा अन्यथा केही पनि छैन।
अछामको मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैशीले पनि कामचलाउ रूपमा प्रगति प्रतिवेदन तयार पारेको देखिएपछि मन्त्री पाण्डे आक्रोशित समेत हुनुभयो। मंगलसेनमा सिंचाईका लागि लक्ष्य 0, चालू आर्थिक वर्षको सम्पन्न परिणाम 0, तर प्रमुख नतिजा तथा असारमा सिंचित क्षेत्र 1 हेक्टर भनी प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएका कार्यकारी अधिकृत जैशीले अध्ययन नै नगरी प्रतिवेदन प्रस्तुत गरेको स्वीकार गर्नुभयो।
सिंचाईको लक्ष्य 0, चालू आवकको सम्पन्न परिणाम 0, प्रमुख नतिजा र असारमा
सिंचित क्षेत्र एक हेक्टर तपाईँले यो के गर्नुभयो? तपाईँले अहिले यहाँ जे पनि भनिदिएर हुन्छ भनेर हो अथवा तपाईँहरूले लापरवाही गरेर हो? नजानेको हो भने नजानेकै कुरा भन्नुहोस्।
मन्त्रीजीको प्रश्नको जवाब के दिन चाहन्छु,
प्राविधिक र लेखापालले चाहिँ गरेको काम हो। म चाहिँ दुईटा नगरपालिका हेर्दैछु, सापे पनि मैले हेर्ने भावनाले मैले यसमा हेरिएन। हिजो मात्रै मलाई पेन ड्राइभ दिनुभएको हो, यसमा यो यथार्थ कुरो मान्य मन्त्रीजीका म जानकारी गराउन चाहन्छु। मैले हेर्न पाएको भए यसलाई करेक्सन गर्ने थिएँ कि
तपाईँहरूले भ्याउनुहुन्न, शब्द भ्याउनुहुन्न भने हामी हेर्छौँ, हामी सबै हेरिदिन्छौँ, करेक्सन गरिदिन्छौँ, तपाईँलाई सिकाइदिन्छौँ। अब त्यो सबै पढेर पन्ध्र मिनट समय किन खर्च गर्नु पऱ्यो र तपाईँले यसको त सार भन्नु पऱ्यो नि।
कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएका स्थानीय निकायका सबै अधिकारीहरूले गम्भीर त्रुटि गरेका बेला बैतडीका स्थानीय विकास अधिकारी खेमराज विष्टले राम्रो प्रतिवेदन पेश गर्ने अपेक्षा गरेको मन्त्रालयका पदाधिकारीहरूले सुनाएका थिए। तर उहाँले पनि हिसाब जोड्न गल्ती गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
राम्रा भनेका साथीहरूमा पर्नुहुन्थ्यो हाम्रो, तपाईँले उहाँ बसेर हेरिदिएको भए तपाईँलाई के थाहा हुन्थ्यो? मेरो यहाँ मैले अनुसार नलिउँ, धेरै साथीहरूले, धेरै साथीहरूले प्रिन्टेसन मैले गर्नुपर्छ हिसाबमा आउनु भएको थिएन।
कार्यक्रममा प्रगति प्रतिवेदन तयार पार्दा आवश्यक विभिन्न मापदण्डहरू मन्त्रालयले नै तोकेर पठाएको थियो, तर पनि स्थानीय निकायका अधिकारीहरूले प्रगति प्रतिवेदन तयार पार्दा गम्भीर त्रुटि गरेका हुन्। यसअघि 2071-72 सालको प्रगति समीक्षा गोष्ठीमा पनि यस्तै खालका त्रुटि देखिँदा मन्त्रालयको टोलीले आगामी वर्ष सुधारिएर आउन निर्देशन दिएको थियो। तर एक वर्षपछि पनि उस्तै गल्ती दोहोरिएपछि मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीको आक्रोशको सीमा थिएन।
गत वर्षको समीक्षा गोष्ठी म यही थिएँ र अधिकांश साथीहरू सोही अनुहार छ। गत वर्ष पनि मैले यो प्रस्तुतिमा कार्यकारी आफै बस्नुपर्छ, पढ्नुपर्छ, हेर्नुपर्छ, आफ्नो कामको जवाब दिनुपर्छ भनेको थिएँ। तपाईँहरूले आफूले गरेको काम पनि थाहा छैन भनेपछि अर्काले गरेका काम नर्मेका कसरी चल्या होला? यो चाहिँ साह्रै गाह्रो भएको छ। म तपाईँलाई बारम्बार एउटै अवस्था सधैँ किन निकाल्नुहुन्छ साथी?
सरकारी कर्मचारीहरूमा म जनताको सेवक हुँ, मैले जनताको काम समयमै गर्नुपर्छ र मैले गरे मात्रै धेरै काम हुन्छ भन्ने कुरा फिटिक्कै छैन। त्यसैले कसैले अरूले बनाएका त कसैले हतारमा बनाएका प्रतिवेदन पेश गरेका हुन्। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
अब टिकापुर घटनाको प्रसङ्ग। एक पक्षले टिकापुर घटनाको मुद्दा फिर्ता लिने र अर्को पक्षले फिर्ता लिएमा ठिक नहुने भन्दै टिका टिप्पणी भइरहेका बेला थरहर थरवान संयुक्त सङ्घर्ष समितिले टिकापुर घटनाको मुद्दा फिर्ता लिने सरकारी तयारीलाई सुनियोजित रूपमा धरापमा पार्न खोजिएको आरोप लगाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घर्ष समितिले सरकारसँग भएको तीनबुदे सम्झौता मार्फत आम माफी तथा मुद्दा फिर्ता गर्ने सरकारको निर्णयलाई सुनियोजित रूपमा धरापमा पार्ने क्रियाकलाप भइरहेको भन्दै ध्यान आकर्षण भएको जनाएको हो। शुक्रबार सरकारले गत वर्ष कैलालीको टिकापुरमा भएको घटनाको आरोपीलाई उन्मुक्ति दिन मुद्दा फिर्ता लिने लागेको भन्दै नेकपा एमाले आपत्ति प्रकट गरेको थियो। सरकार गठनका बेला मधेस र थरवट आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाका मुद्दाहरू फिर्ता लिने सहमति भएको थियो। तीनबुधे सहमति अनुसार तत्कालन मुद्दा फिर्ता नगरिए कडा प्रतिवाद गर्ने चेतावनी पनि दिइएको छ। सहकर्मी नवराज पनेरुको रिपोर्ट।
सरकारले गत वर्ष टिकापुर लगायतका विभिन्न स्थानमा भएका घटनाका मुद्दाहरू फिर्ता गर्ने तयारी गरिरहेका बेला त्यसको विभिन्न क्षेत्रबाट भएको आलोचनालाई थरुवर थरुवान संयुक्त सङ्घर्ष समितिले मुद्दा फिर्ता नगर्ने सुनियोजित चाल भनेको हो। पहिचान र अधिकारका खातिर भइरहेको सङ्घर्षका क्रममा भएको टिकापुर घटनालाई कुनै आपराधिक घटना भन्न नमिल्ने भएकाले मुद्दा फिर्ता गरी कारागारमा रहेका 25 जनाको 10 दिनभित्रै रिहाईको माग गरिएको छ। थरुवर तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारू,
मुद्दाहरू फिर्चेत गर्दै जान्छौँ भन्ने कुरा चाहिँ राज्यको तर्फबाट हामीलाई चाहिँ हाम्रो बीचमा जुन कुराकानी भइरहेको थियो त्यसमा चाहिँ ब्रेक लाग्ने एउटा चाहिँ यसबाट यो परिघटनाबाट चाहिँ एउटा चाहिँ राज्य सत्ता र चाहिँ हाम्रो चाहिँ आन्दोलनकारीको बीचमा एउटा तिक्तता उत्पन्न गर्ने एउटा चाहिँ प्रक्रियाहरू गतिविधिहरू चाहिँ गर्न गराउन खोजिएको छ, त्यसमा चाहिँ हामी फेरि असहमत छौँ। र हामी राज्यसँग के भन्न चाहन्छौँ भने आन्दोलनकारीसँग भएका तीन मुद्दे सहमति मध्येको जति पनि जेलबन्दी लगायतका जति मुद्दा लागेका छ तिनीहरूको चाहिँ चाँडोभन्दा चाँडो मुद्दा खारेज र फिर्ता गरोस्।
सरकारले मुद्दा फिर्ता गर्ने तयारी गरेका बेला वर्तमान गठबन्धन र आन्दोलनरत पक्षका विरोधी तत्त्वहरू त्यसलाई धराममा पार्न सुनियोजित ढङ्गले लागि परेको आरोप थरवट पक्षधरको छ। राजनीतिक अधिकारका लागि भएको टिकापुर घटनालाई राजनीतिक रूपमै समाधान गर्न सरकार पछि हटे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी छ संघीय गठबन्धन थरवट थरुवान संयुक्त सङ्घर्ष समितिका कैलाली प्रवक्ता माधव चौधरीको।
राजनीतिक घटना हो, त्यो राजनीतिक घटनालाई राजनीतिक रूपमा समाधान गर्नु पर्नेमा फेरि पनि यहाँ एउटा प्रहरी एसएसबी जस्तो प्रहरी साथीहरू त्यहाँ बित्नु भएको छ, हामीलाई पनि दुःख लाग्यो। फेरि पनि उहाँहरूको त एउटा व्यक्तिगत रूपमा भन्दा पनि उहाँ राज्यको एउटा सम्पत्ति हो, राज्यसँगको टकरावमा त्यो घटना भएको हो भने कुराहरूलाई राजनीतिक रूपमा समाधान गर्नु पर्थ्यो। फेरि पनि अहिले राजनीतिक रूपमा समाधान नगरेर फेरि यो घटनालाई, टिकापुर घटनालाई एउटा साम्प्रदायिक रूपमा, एउटा गम्भीर रूपमा त्यसरी जुन व्यक्तिगत रूपमा आपराधिक रूपमा लिएको छ कैलालीमा, त्यसको प्रतिफल चाहिँ नराम्रो हुन्छ।
हरवट पक्षदलले मुद्दा फिर्ता लिने कार्यको विरोध गरी टिकापुर घटनालाई बल्झाउने प्रयास नगर्न पनि आग्रह गरेको छ। आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या हुनु अत्यन्तै दुःखद भए पनि अधिकार प्राप्तिका लागि भएको घटनाको राजनीतिक समाधान खोज्न सरकार तयारीमा रहेका बेला विरोधका स्वरहरू आउन राम्रो संकेत नभएको भनाइ छ। तीन बुधे सहमतिमा हस्ताक्षर समेत गर्नुभएका थरवट तराई पार्टीका अध्यक्ष भानुराम थारूको
शक्तिले चाहिँ एउटा राज्य सत्ताले गरिरहेको निर्णयमा सम्भावित निर्णयमा चाहिँ यहाँ एक निकायले एउटा प्रत्यक्ष चाहिँ प्रभाव पार्ने गरी जुन गतिविधि देखियो र उहाँहरूको चाहिँ अब्जेक्सनहरू आइरहेको हामीले पायौँ, त्यसो हो भने त्यसमा हामी खेद प्रकट गर्दछौँ। जुन अभिव्यक्ति नआउनु पर्ने राज्यको एउटा संयन्त्र हो, राज्यले गरेको निर्णयमा उनले चाहिँ सहमत हुनुपर्छ, कार्यान्वयन गर्नुपर्छ।
समितिले विवादित कैलाली कञ्चरपुर सहित पाँच जिल्लाको सीमाङ्कन अहिलेलाई थाती राखी आयोग मार्फत समाधान गर्ने गरी संविधान संशोधन भइरहेको प्रसङ्गको पनि विरोध गरेको छ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
आजको खबरमा अब एकैछिन ब्रेकको पालो।
ओहो दाइ, कता हिँड्नु भएको? हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने, म त पलिया जान लागेको।
ए हो र दाइ, नेपाल सरकार गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीबाट प्रमाणित भएका डिजिटल तराजु, टेबल तराजु, बिम स्केल, ढक लिटर मिटरहरू सुपथ मूल्यमा एक वर्ष फिर्ता ग्यारेन्टी र तीन वर्ष वारेन्टीका साथ पाइन्छ। भोलि बिग्रियो भने पनि प्राविधिकहरूले घरमै गएर मर्मत गरिदिन्छन्।
ए हो र भाइ, मलाई त त्यसो केही थाहै थिएन। अब दुई चार रुपियाँको मुख पनि के हेर्नु, भोलि नापतौल अनुगमन भयो भने पनि कारवाहीबाट ढुक्कले बचिने भयो। ठेगाना कहाँ हो भन न? ठेगाना
सबैले सुन्नुस्,
बीएनएस ट्रेडलिङ, धनगढी चौराहा, गोदावरी रोड, एनआईसी एसिया बैंक अगाडि।
प्रुफ राइटर विनोद सुवेदी,
091-416-437, 98-11-67-97-37 र 98-550-65-058।
आउँदै गरेको नेपालीहरूको महान चाड बडा दशैंको सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र एवं आफन्तजनमा सुख शान्ति एवं समृद्धिको कामना गर्दछौ।
साथै विशेष छुटको पनि व्यवस्था गरिएको छ।
यो दसैँ तिहारमा रोयल सुज प्रस्तुत गर्दछ दसैँ तिहारको उपहार, जुत्ता किन्दा चप्पल उपहार। साथमा स्क्राच कार्ड मार्फत रु 100 देखि रु 1,00,000 सम्मको नगद उपहार वा 5%देखि 50%सम्मको छुट पाउनुहोस्। रोयल सुज नामै काफी छ।
ब्रेकपछि आजको खबरमा पुनः स्वागत छ। यसअघि हामीले प्रस्तुत गर्यौं स्थानीय निकायका प्रमुखहरूले हचुवाको भरमा प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि स्थानीय विकास मन्त्रीको फटकार, स्थानीय निकायहरूको प्रदेश नम्बर 7 स्तरीय 2 दिने वार्षिक प्रगति समीक्षा गोष्ठी धनगढीमा सुरु र टिकापुर घटनाका बन्दीलाई 10 दिनभित्र रिहाई गर्नुपर्ने थरवट थारवान संघर्ष समितिको माग।
अब बाँकी खबर आज आइतबार, अब प्रस्तुत छ साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा स्वागत छ, म शिवराज भट्ट। स्थानीय निकायले गर्ने विकास निर्माणका योजनाहरू हरेक वर्ष जेठ असारमा मात्रै सम्झौता हुने गर्छन्। असारे विकासले चर्चा परिचर्चा पाइ पनि रहन्छ, झन् उपभोक्ता समितिसँग आर्थिक वर्षको अन्तमा सम्झौता गर्ने र त्यसले धेरै बजट फ्रिज जाने समस्याले पनि जनता आजित भएका छन्। अझ स्थानीय करको ठेक्कामा त गुण्डागर्दी नै चलेको छ। राजनीतिक दलको आडमा स्थानीय करमा कब्जा जमाउने परम्परा हावी भएको देखिन्छ। के यी समाधान गर्नै नसकिने समस्या हुन् त? आजको सुन्दरपश्चिममा हामीले स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई यही प्रश्न सोधेका छौँ।
स्थानीय तह निर्माण नहुँदासम्म त स्थानीय स्वायत्त शासन ऐन अन्तर्गतका जति पनि करहरू छन् त्यही अन्तर्गत हामी लिन्छौँ। जहाँसम्म तपाईँले त्यो स्थानीय कर लिँदाखेरि कुन प्रक्रिया अपनाउने भन्ने भन्नुभएको छ, हामीले त त्यसका लागि स्थानीय तहका सबै कार्यालयहरूबाट स्थानीय स्वायत्त शासन ऐन अन्तर्गतका जति पनि विषयवस्तुहरू छन् त्यही अन्तर्गत हामीले कर उठाउन भनेका छौँ।
जसरी स्थानीय कर उठाउनका लागि ठेकापट्टा हुन्छ, त्यो ठेकापट्टामा गुण्डागर्दी हुन्छ, त्यसपछि कर सङ्कलनका क्रममा गुण्डागर्दी हुन्छ, यसले चाहिँ गुण्डा राजलाई बढावा भएको छ जस्तो लाग्दैन?
त्यस्तो गर्न दिइँदैन कानुन अनुसार। अहिले त नेपाल सरकारले ई बिडिङको पनि व्यवस्था गरिसकेको छ। त्यसो भएको कारणले हामीले ठेक्काका जो विषयवस्तुहरू छन् त्यहाँ गुन्डागर्दी गरेर होइन कि त्यसले लिँदाखेरिमा निश्चित सम्झौता गरेको हुन्छ, सम्झौता अनुसार पालन गरेर लैजानुपर्छ भनेर भनेका छौँ। जहाँसम्म ठेक्का नै राख्न नपाइने भन्ने जुन तपाईँको कुरा आयो, यसका लागि त हामीले अहिले इबिडिङकै व्यवस्था गरेका छौँ भने त्यसै अन्तर्गत सबैले स्वतन्त्र रूपमा नै बिड गर्न पाइहाल्छ।
जिल्ला विकास समितिले नगरपालिका उपमहानगरपालिकाहरूले आफ्नो क्षेत्रभित्रको कर उठाउने त्यसको ठेक्का दिने अहिले स्थानीय स्वायत्त शासन ऐनमा व्यवस्था छ, त्यो अनुसार ठेक्का दिँदा गुन्डा राज चलेको छ, यो कुरा स्वीकार्नुहुन्छ कि स्वीकार्नु?
समस्याहरू आएका छन् भनेपछि स्वीकारिँदैन भन्ने त विषयवस्तु नै हुँदैन, तर ती समस्याहरूलाई हामी दृढताका साथ हल गर्छौँ। जब हामी स्थानीय तह बनाउँछौँ, स्थानीय तह बनाइसकेपछि यतिन्जेलसम्म भएका व्यवस्थामा देखिएका त्रुटिहरू कमी कमजोरी केही छन् भने त्यतिखेरका विधेयकहरू प्रस्तुत गर्दा त्यतिखेरको कानुनहरू बनाउँदा हामी त्यसलाई हल गर्छौँ।
गौरीफन्टा सिमानाकामा कञ्चनपुरको बाइसै बिछुवा गाविसले भारतबाट आउने भारतीय नम्बर प्लेटका सवारी साधनबाट मनपरी कर वसुल गरिरहेको छ। भारतबाट आउने सवारी साधनलाई, चार चक्के सवारी साधनलाई 60 रुपियाँसम्म मात्रै लिनु पाउँदो रहेछ, तर 1600 रुपियाँसम्म असुल गरेको बिलहरू पेस भएको छ, यो कुराको जानकारी तपाईँसम्म पुगेको छ कि छैन?
अब अहिलेसम्म मलाई मन्त्रालयमा म आइसकेपछि यी सबै विषयवस्तुहरूको जानकारी आएको छैन, तर कानुनभन्दा बढी यदि कसैले लिएको छ भने त्यसको बारेमा म सम्बन्धित चाहिँ कार्यालयहरूलाई प्रश्न सोधी पठाउँछु।
अनि अर्को कुरा, यही सीमा क्षेत्रमा खास गरी गौरीफन्टा सिमानाकामा चामल आयात हुँदा मोटो चामलमा कर लाग्दैन, बासनादार चामलमा मात्रै कर लाग्दो रहेछ स्थानीय स्वायत्त शासन ऐन अनुसार। अहिले यो चामल मोटो हो कि मसिनो हो कि भनेर व्यापारी र खाद्यान्नको कर उठाउने ठेकदार बिचमा लामो समयदेखि विवाद भइरहेको छ, यसलाई चाहिँ कसरी हल गर्न सकिएला? यो कुरा पनि तपाईँसँग पुगेको छ कि छैन?
अहिलेसम्म मसँग मन्त्रालयमा यो विषयवस्तु आएको छैन। यदि यो विषयवस्तु यस्तो आएको छ भने यसका वैज्ञानिक विधिहरू के छन्, त्यो विधिहरू पत्ता लगाएर छिटै समस्या हल गर्न म प्रयत्न गरिरहन्छु, र यदि त्यस्ता समस्याहरू छन् भने म सम्बन्धित चाहिँ कार्यालयहरूलाई यस्ता समस्याहरू कुन विधि अन्तर्गत हल गर्न सकिन्छ हल गर्न निर्देशन दिन्छु।
सरकारको आयु 9 महिना मात्रै भनेको छ, तपाईँको प्राथमिकता यो 9 महिनामा मैले यो चिज गरेर देखाउँछु भन्ने कुरा के राख्नु भएको छ?
पहिले त तपाईँले यो 9 महिना भनेर जसरी तोक्नुभयो त्यसमा मेरो सहमति छैन। सरकार कहिल्यै पनि खाली हुँदैन, सरकार निरन्तर अगाडि बढिरहन्छ। अब जहाँसम्म यो विकास निर्माणमा आएका बजेटहरू छन्, त्यो बजेटहरूलाई सदुपयोग छिटो कसरी गर्न सकिन्छ भन्ने जो प्रश्न गर्नुभएको छ, त्यसैका लागि हामीले केही निर्देशनहरू पनि मन्त्रालयबाट दिएका छौँ। जस्तै म तपाईँलाई भन्न चाहन्छु, व्यवस्थापिका संसदका सदस्यहरूले खर्च गर्न पाउने गरेर निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम जुन छ त्यसलाई 3 करोड रुपियाँ हरेक निर्वाचन क्षेत्रमा चाहिँ जो खर्च गर्न पाउने छ, प्रत्येक व्यवस्थापिका संसदका सदस्यहरूले 50 लाख रुपियाँ आफूले आफ्नो जिल्लाहरूमा खर्च गर्न पाउने रकम छ, त्यो खर्च गर्नको लागि जनशक्ति नपुगेको कारणले पनि समयमा त्यो खर्च गर्न सकिएन, जिल्ला प्राविधिक कार्यालयमा जनशक्ति कम भएको कारण पनि रह्यो भन्ने कुरा थाहा पाइसकेपछि अहिले हामीले नियमावली संशोधन गरेका छौँ। त्यो नियमावली संशोधन गरेर हामीले प्रत्येक निर्वाचन क्षेत्रमा एक एकजना सब इन्जिनियर अथवा ओभरसियर अनिवार्य त्यही रकमको कन्टेन्जेन्सीबाट तलब खाने गरी भर्ना गर्न पाउने, र त्यसको साथसाथै एउटा मात्रै निर्वाचन क्षेत्र छ भने त्यहाँ एकजना इन्जिनियर पनि राख्ने, 3टासम्म निर्वाचन क्षेत्र छ भने थप अर्को एकजना राख्ने, 3 भन्दा बढी छ भने अथवा 4 भन्दा बढी छ भने अर्को एकजना राख्ने, 4 भन्दा बढी भएको जस्तो कैलाली जस्तो जिल्ला छ भने त्यहाँ 3 जना इन्जिनियर र निर्वाचन क्षेत्र पछि 1 जना सब इन्जिनियर गरेर जनशक्ति थप्ने जो निर्णय गरिएको छ, त्यसले मलाई के लाग्छ भने छिटो काम हुनको लागि, छिटो योजना बनाउनको लागि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र काम चाँडै जान्छन् भन्ने अब हाम्रो विश्वास छ। यतिन्जेलसम्म बजेट पास गर्न नै चाहिँ समय लाग्ने हुन्थ्यो भने अहिले संवैधानिक व्यवस्था अन्तर्गत नै जेठको 15 गते बजेट प्रस्तुत भएर असार मसान्तसम्ममा आगामी वर्षको बजेट पास गरिसक्नेछ, यसले यो आर्थिक वर्षको बजेट पनि पारित भइसकेको छ। यस कारणले हामीले अख्तियारी छिटो पठाउनुपर्छ भनेर मैले निर्देशन पनि गरिसकेको छु। यस कारणले अख्तियारी आइसकेपछि त अब ढिलढाल गर्नुपर्ने कुनै कारणै छैन।
धेरै योजनाहरू त जेठको अन्तिमतिर अथवा असारको पहिलो हप्तातिर सम्झौता हुन्छन्, कसरी कार्यान्वयन होला भनेर विश्वास गर्छ?
गर्ने?
मैले अघि नै भने अब जेठको अन्त्यतिर योजना सम्झौता गर्ने होइन, अब असारमा योजना सम्झौता गर्ने होइन। योजनाहरूको सम्झौता त सुरुमा नै आर्थिक वर्षको सुरुमा नै गर्नुपर्ने हुन्छ र त्यसलाई व्यवस्थित तरिकाले एक आर्थिक वर्षमा सकिने गरेर कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। मैले मन्त्रालयबाट सबै मातहतका कार्यालयहरूलाई के निर्देशन गरेको छु भने तपाईँहरूले आफ्नो काम कार्यतालिका बनाएर गर्नुहोस्। कार्यतालिका बनाएर गरिसकेपछि अब त्यो कार्यतालिका अनुसार काम भएको छ कि छैन भनेर तपाईँले निरीक्षण र अनुगमन गर्नुहोस्। यो दुईवटा चिजले यतिन्जेल भइरहेका जो समस्याहरू छन् यी हल हुन्छन् भन्ने मेरो विश्वास हो।
हस्त साप्ताहिक स्तम्भ सुन्दर पश्चिम आजलाई यति नै, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौँ। नमस्कार।
आजको खबरमा फेरि पनि ब्रेकको पालो।
हेलो पूजा, कहाँ हराएको यत्रो समय? धेरै दिनपछि देखियो त आज, त्यो पनि हतार हतारमा छौ।
ए प्रकाश, तिमी पो कस्तो झस्काको? के गर्ने, हेर न आमाको त्यही पहिलेकै रोगले सताइरहेछ। औषधि पसल धाउँदा धाउँदा हैरानै भइसके म त।
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथ रोग सन्चो भएको छैन है, हतारिनु पर्दैन। बरु तिमी चाइनिज अकुपञ्चर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न। त्यहाँ त अनिन्द्रा, टेन्सन, टाउको दुखाइ, अर्धकपाली, पिनास, जन्डिस, पाइल्स, बाथरोग, ग्यास्ट्रिक, मुसा, प्यारालाइसिस, झमझमाउने, सिल्का हान्ने, हातखुट्टा नचल्ने, मुख आँखा बाङ्गिएको, कमर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपञ्चर विधिद्वारा सफल उपचार गरिन्छ।
थ्याङ्क यू सो मच प्रकाश, आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो।
सम्पर्क चाइनिज अकुपञ्चर क्लिनिक धनगढी चौराहा, फोन नम्बर 091-416-700 र 98-484-25900।
सशुल्क दन्त स्वास्थ्य शिविर सम्बन्धी सूचना।
बिपीनगर आसपासका क्षेत्रलाई मध्यनजर गरी काठमाडौँ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा हुने दाँत सम्बन्धी सम्पूर्ण उपचार सेवा नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ दन्त चिकित्सक श्री डाक्टर डीवी धामीद्वारा गराइने हुँदा दाँत सम्बन्धी बिरामीले भरपूर फाइदा लिन हुन अनुरोध गर्दछौ। साथै बिरामीले समयमै आफ्नो नाम र फोन नम्बर टिपाई नाम दर्ता गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछौ।
हाम्रा सेवा सुविधाहरू: दाँत सफा गर्ने, टल्काउने, नदुखाई दाँत निकाल्ने, दाँतको जरा निकाल्ने, बुद्धिमङ्ग गरा निकाल्ने, कालो र किरा लागेको दाँत भर्ने, टुक्रिएको दाँत जोडेर पहिलाको जस्तो बनाउने, नमिलेका दाँत मिलाउने, नयाँ दाँत कहिल्यै नझर्ने गरी राख्ने, पुरै सेट वा आधा उधी दाँत राख्ने, आरसीटी गर्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, मुखमा मासु पलाएको, घाउ खटिरा पिप जमेको भए उपचार गर्ने।
सम्पर्क खडायत क्लिनिक बिपी नगर, डाक्टर आउने मिति असोज 9 गतेदेखि 12 गतेसम्म। सम्पर्क नम्बर प्रकाश खडायत 98-046-72-272 र 98-650-72-277।
सामान हराएको सूचना: मिति 2073 साल असोज 7 गते शुक्रबार चौराहादेखि एलेनचोक बीचमा सेतो झिलीमा रहेको डकुमेन्ट हराएको हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नाम हरिचन्द जोशी, सम्पर्क नम्बर 98-65-75-36-86। सामान पाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
ब्रेकपछि आजको खबरमा पुनः स्वागत छ। सवारी चालक अनुमति पत्रको आवेदन भर्ने मिति सारेको भन्दै महाकाली अञ्चल यातायात कार्यालयमा तोडफोड गरिएको छ। दुई पाङ्रे र चार पाङ्रे सवारी साधनको चालक अनुमति पत्रका लागि खोलिएको आवेदनको समय परिवर्तन गरिएको भन्दै सेवाग्राहीले अञ्चल यातायात कार्यालयमा तोडफोड गरेका हुन्। आजबाट आवेदन माग गरेको यातायात कार्यालयले अचानक कार्तिक 1-7 गतेसम्मको समय तोकेपछि यातायातमा तोडफोड गरिएको हो। आज आवेदन भर्न गएकाहरूले अचानक मिति सारिएपछि तोडफोड गरेका हुन्। आवेदन भर्न गएकाहरूले लाइसेन्स फाँटको ढोका तथा लेखा फाँटको ताला तोडफोड गरेका छन् भने कार्यालय प्रमुखको कार्यकक्षमा सबै तोडफोड गरेका छन्। आक्रोशित भएका सेवाग्राहीले कार्यालयमा तोडफोड गरी कार्यालय प्रमुख खेमराज चौधरीमाथि हातपात गर्न खोजेपछि कार्यालय प्रमुखलाई प्रशासन कार्यालयमा लगेर सर्वपक्षीय छलफल गराइएको छ। छलफलमा मोटरसाइकलका लागि आजदेखि 18 गतेसम्म र स्कुटीका लागि असोज 19 गतेदेखि 21 गतेसम्म चालक अनुमति पत्रको आवेदन बुझाउन सकिने सहमति भएको अनिरा सुब्यु कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले जानकारी दिनुभयो।
कार्तिक 5 गतेदेखि धनगढीमा गोदावरी एक्सपोज नेपाल भारत सांस्कृतिक पर्यटन तथा व्यापार प्रवर्धन मेलाको आयोजना हुने भएको छ। आयोजक नेपाल ट्रेन व्यवसायी सङ्घ कैलालीले आइतबार धनगढीमा पत्रकार भेटघाट तथा सुझाव सङ्कलन कार्यक्रममा यस्तो जानकारी दिएको हो। नेपाल र भारतका कला संस्कृतिहरू आदान प्रदान गर्दै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रचारका लागि मेलाको आयोजना गरिने आयोजकले जनाएको छ। गोदावरी क्षेत्रको विकास र विस्तारका लागि गोदावरीको नाम सबै ठाउँमा जोडिन आवश्यक रहेकाले आयोजकले मेलाको अगाडि गोदावरी एक्सपोज नाम जोडेको जनाएको छ। नेपालका पाँचवटै विकास क्षेत्र र भारतका विभिन्न क्षेत्रको सांस्कृतिक झलक मेलामा प्रस्तुत गरिने मेला आयोजक समितिका संयोजक तथा नेपाल टेन्ट महासङ्घका महासचिव विनोद मल्लले बताउनुभयो।
नेपाल र भारत एउटा छिमेकी राष्ट्र हौँ, एउटा नजिकै टाँसिएको भए पनि हाम्रो कला संस्कृतिहरू एकअर्कामा मिल्ने भए पनि अझसम्म पनि हामीहरूले यस्ता आदान प्रदान गरेको हामीले अहिलेसम्म भेटाएको छैनौँ। तसर्थ हामीहरूले भारतको महाराष्ट्र, उडिसा, राजस्थान र नेपालको पाँचवटै विकास क्षेत्रभित्र लुकिरहेका ती संस्कृतिहरूलाई एक आपसमा आदान प्रदान गर्ने र गोदावरी एक्सपो भनेर हामीले नाम राखेका छौँ। गोदावरी क्षेत्रको विकासको लागि गोदावरीको नाम उठ्न जरुरी छ।
मेलाका लागि भारतबाट आउने सम्पूर्ण कलाकारहरूलाई गोदावरी क्षेत्रमा घुमाउने कार्यक्रम पनि आयोजकले तय गरेको छ। दोहोरी, देउडा र हाँस्य कलाकारहरूसँगै सुदूरपश्चिमका डडेलधुराको वडाल चौली, अछामको होली, बैतडीको हुड्के र छलिया कैलाली कञ्चनपुरका थारू नृत्यहरू मेलामा प्रस्तुत गरिनेछन्।
स्टलहरू चाहिँ हाम्रो हामीहरूले धेरै हुँदैनन् सोचिरहेका थियौँ, तर हामीले अहिले 400 जति हुने सम्भावना भइरहेको छ। किनभने बजार मूल्यभन्दा 50% डिस्काउन्ट हरेक कुरामा जसले दिन सक्छ त्यसले चाहिँ हामी आयोजक कमिटीले उहाँहरूलाई निशुल्क स्टल दिइरहेका छ।
अर्को प्रसङ्ग, हरेक वर्ष झैँ यस वर्ष पनि दिनेश फाउन्डेसनले आइतबार धनगढीको वनदेवी मन्दिर क्षेत्रमा सरसफाई गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा फाउन्डेसनले वनदेवी मन्दिर क्षेत्रमा सरसफाई गरेको हो। फाउन्डेसनले विगत 8 वर्षदेखि वनदेवी मन्दिर परिसरमा दशैँको अवसरमा सरसफाई तथा रङ लगाउने कार्य गर्दै आएको दिनेश ग्रुपका निर्देशक श्याम हमालले बताउनुभयो।
दिनेश ग्रुप अन्तर्गत दिनेश फाउन्डेसनले प्रत्येक वर्ष वनदेवी मन्दिर र यसको परिसरको सरसफाई गर्ने एउटा जिम्मा लिएको हुँदा यस वर्ष पनि त्यसैको निरन्तरता नै हो यो र हामीले चाहिँ कन्साइनरले पेन्ट्सबाट चाहिँ मन्दिरलाई चाहिँ पेन्ट गर्छु र त्यसको वरिपरि सरसफाई गर्ने काम गर्छु र झालर पनि लगाउँछु र 70+ जतिले यहाँ काम गरिरहेको होला अहिले।
प्रदेश नम्बर 7 उच्च अदालत दिपाइलमा राख्ने सरकारी निर्णयको विरोधमा उत्रिएका कैलालीका कानुन व्यवसायीहरूले आज जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल गरेका छन्। दलका नेताहरूले पनि कानुन व्यवसायीहरूको आन्दोलनमा समर्थन रहेको प्रतिबद्धता जनाइरहेका बेला छलफल कार्यक्रमको आयोजना गरिएको हो। यस सम्बन्धी एक रिपोर्ट। सरकारले उच्च अदालतको मुकाम दिपाइलमा राख्ने गरी गरेको निर्णयका विरुद्ध असोज 2 गतेदेखि आन्दोलनमा रहेका कैलालीका कानुन व्यवसायीहरूले आइतबार जिल्ला स्थित राजनीतिक दलहरूसँग छलफल गरेका हुन्। छलफल कार्यक्रममा प्रदेश नम्बर 7 उच्च अदालतको मुकाम धनगढीमा स्थापना गर्नका लागि आफूहरू विभिन्न निकायमा पहल गर्न तयार रहेको नेताहरूले प्रतिबद्धता जनाएका छन्। माओवादी केन्द्रका नेता सूर्य सुवेदी,
कैलालीमा उच्च अदालत हुनुपर्छ भनेर जुन माग राख्नु भएको छ यसमा हाम्रो पार्टीको एकबद्धता छ। यसलाई कहाँ पुर्याउनु पर्ने हो, कहाँसम्म घस्केछ त्यहाँसम्म डेलिगेसनको रूपमा पनि गएर हामी पनि आफ्नो पार्टी च्यानलबाट माथि माथिसम्म यो कुराहरूलाई पुर्याउँछौँ।
तत्कालीन पुनरावेदन अदालत दिपाइलमा 80% मुद्दा कैलालीका मात्रै दर्ता हुने गरेको तथ्याङ्क रहँदा समेत सरकारले उच्च अदालत दिपाइलमा राख्ने निर्णय गरेको छ। उक्त निर्णयको विरुद्धमा कैलालीका कानुन व्यवसायहरू आन्दोलित छन्। कानुन व्यवसायले आन्दोलन सुरु भएको हप्ता दिनपछि दलहरूले पनि उक्त आन्दोलनमा एकबद्धता जनाएका हुन्। मुलुक संघीयतामा गइरहेका बेला अधिकांश जनताको मर्म विपरीत काम गर्न नहुने बताउँदै नेकपा माले कैलालीका सचिव रणबहादुर चन्द,
हामी संघीयतामा किन गयौँ भन्दा अधिकार चाहिँ नजिकमा आओस्, हाम्रो सेवाहरू नजिकमा आओस् भनेर गयौँ। फेरि पनि हामीले दिपाइली जानुपर्ने हो भने फेरि यहाँका जनतामा न्याय हुँदैन। त्यसका लागि के हो भने उच्च अदालत सकेसम्म चाहिँ मुद्दाका चापको कारणले गर्दा कैलालीमै हुनुपर्छ र कैलालीमा नहुने अवस्था आयो होइन, पछि प्रदेश निर्माण भइसकेपछि जुन ठाउँमा चाहिँ प्रदेशको सदरमुकाम हुने हो त्यही चाहिँ बनाउनु पर्ने होला। तर त्यस बेलासम्मका लागि केही नभए पनि उच्च अदालतको सर्किटसम्म चाहिँ कैलालीमा हुनुपर्छ अनिवार्य रूपमा।
कतिपय दलका नेताहरूले भने संघीय सीमाङ्कन र प्रादेशिक राजधानीको टुङ्गो नलगाउँदै उच्च अदालतको मुकाम तोकेको प्रति पनि विरोध जनाएका छन्। फोरम लोकतान्त्रिकका नेता गया प्रसाद कुस्मी,
अझै हामी आन्दोलनमै छौँ र हाम्रो भोलिको दिन यो कैलाली कञ्चनपुर बाँके बर्दिया डाङसम्म यदि हाम्रो एउटा प्रान्त बन्यो भने यहाँ चाहिँ हामी उच्च अदालत मात्रै होइन सम्पूर्ण कार्यालय हामी यही कैलालीमा धनगढी अटरिया यस बिचमा राख्ने हाम्रो पार्टीको धारणा हो।
छलफल कार्यक्रममा कानुन व्यवसायीहरूले दलहरूलाई आफूहरूको आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका थिए। नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष प्रेम बहादुर चन्द,
कैलालीमा भर्सक उच्च अदालत आओस् नभए यसको सर्किट बेन्च चाहिँ अवश्य केही उसका लागि दोस्रो निर्णय नभएसम्मका लागि उच्च अदालतको चाहिँ बेन्च यहाँ रहनुपर्छ भन्ने नै विभिन्न राजनीतिक दल विभिन्न संघ संस्था एकीकृतता जनाएको छ।
दिनेश एफएमका लागि सन्तोष राउत, धनगढी। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक।
स्थानीय निकायका प्रमुखहरूले हचुवाको भरमा प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि मन्त्रीको फटकार। स्थानीय निकायहरूको प्रदेश नम्बर 7 स्तरीय 2 दिने वार्षिक प्रगति समीक्षा गोष्ठी धनगढीमा सुरु।
4 भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा 4 जना प्राविधिक थप्ने स्थानीय विकास मन्त्री हितराज पाण्डेको दावी। अब असारे विकास गर्नेलाई कारवाही गरिने।
टिकापुर घटनाका बन्दीलाई 10 दिनभित्र रिहाई गर्नुपर्ने थरवर थरवान सङ्घर्ष समितिको माग। मुद्दा फिर्ता लिने सरकारी तयारीलाई धरापमा पार्न खोजेको आरोप।
र लाइसेन्सका लागि खोलिएको आवेदनको समय पछि महाकाली अञ्चल यातायात कार्यालयमा तोडफोड। कार्तिक 5 गतेदेखि धनगढीमा नेपाल भारत पर्यटन मेला हुने।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
आजको खबर अहिलेलाई सकियो। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
DFM Time Check, it's 7 PM.